स्वागत छ। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, मतलब नेपालमा आफ्नो व्यवसायलाई अगाडि बढाउन सही परामर्शदाता कसरी छान्ने भन्ने बारेमा। हामीसँग नेपाली बिजमा विसङ 2082 छापिएको एउटा विस्तृत गाइड छ। आजको हाम्रो छलफलको उद्देश्य चाहिँ नेपालको आफ्नै हालको व्यावसायिक वातावरण बुझ्ने सल्लाहकार कसरी चिन्ने भन्ने नै हो। सुरु गरौँ है त, यो किन यति महत्त्वपूर्ण छ भनेर। कहिलेकाहीँ गलत सल्लाहले कस्तो अप्ठ्यारो पार्छ, होइन?
हो नि।
जस्तै त्यो आईआरडीको भ्याट सीमाकै कुरा गरौँ न, नबुझ्दा 15 लाख रुपियाँ डुबेको घटना छ, अनि राष्ट्र ब्याङ्कको डिजिटल भुक्तानी निर्देशन पालना नगर्दा हुने झन्झट त छँदैछ।
एकदम।
आजकल त यो परामर्श सेवा भनेको पहिल्यै जस्तो खै परिवारकै सदस्यले दिने सल्लाह जस्तो रहेन, यो त व्यवसाय चलाउन चाहिने नै भइसक्यो।
तपाईँले ठिक कुरा उठाउनुभयो, त्यो परम्परागत व्यापारिक सल्लाहकारको भूमिका त निकै फेरिएको छ अहिले। अहिलेको जुन जटिल व्यावसायिक वातावरण छ नि, त्यसमा त 5 वर्ष अघि नचाहिने खालको विशेषज्ञता चाहिन्छ।
हो त।
हेर्नुहोस् न, आधुनिक नेपाली व्यवसायले कति धेरै निकायसँग काम गर्नुपर्छ। राष्ट्र ब्याङ्कको त्यो विदेशी विनिमय नियम भयो, आईआरडीको डिजिटल करको कुरा आयो, उद्योग विभागको मापदण्ड, उपभोक्ता संरक्षण कानून, डब्लुटीओ सम्झौताहरू, कति हो कति?
धेरै नै
हो। अनि परामर्श सेवाहरू पनि यिनै कुराहरूलाई सम्बोधन गर्न विकसित भएका छन्। डिजिटल रूपान्तरण, निर्यातका नियमहरू, दिगोपन परामर्श जस्ता क्षेत्रमा यो सही विशेषज्ञताले खासमा व्यवसायलाई छिटो अघि बढाउन, ठूलो गल्तीबाट जोगिन र नयाँ अवसरहरू चिन्न पनि मद्दत गर्छ।
ए, त्यो त निकै महत्त्वपूर्ण कुरा भयो। त्यसो भए यो सही विशेषज्ञ कसरी खोज्ने त? गाइडले पहिलो चरणमा के भन्छ भने, आफ्नो आवश्यकताको रणनीतिक मूल्याङ्कन गर्नुपर्छ रे, त्यो पनि नेपालकै परिवेशलाई ध्यानमा राखेर।
हो, त्यो महत्त्वपूर्ण छ।
जस्तै पर्यटन व्यवसाय छ भने नेपाल पर्यटन बोर्डको नियम बुझेको, मौसम अनुसारको माग बुझेको, अन्तर्राष्ट्रिय बजारबारे जानकार परामर्शदाता चाहियो, होइन?
बिल्कुल।
त्यस्तै उत्पादन मूलक उद्योग छ भने उद्योग विभागको नियम, निर्यातका कागजपत्र, अनि हाम्रो भौगोलिक अवस्था विचार गरेर सप्लाई चेन मिलाउन सक्ने मान्छे चाहियो।
हो नि।
अनि टेक स्टार्टअपहरूको कुरा गर्दा, उनीहरूलाई त झन् राष्ट्र ब्याङ्कको डिजिटल भुक्तानी नीति, बौद्धिक सम्पत्ति संरक्षण यस्ता कुरामा मार्गदर्शन चाहिन सक्छ।
हो। अनि त्यो एनटीएसले प्राथमिकता दिएका क्षेत्रहरू छन् नि, अदुवा, चिया, आईटी, हस्तकला, त्यसमा काम गर्ने निर्यात व्यवसायीले त झनै विशेष फाइदा लिन सक्छन्।
यहाँ एउटा सानो तर काम लाग्ने सुझाव पनि छ। परामर्शदाता खोज्नु अघि नै आफ्नो व्यवसायका मुख्य 3 चुनौती के हुन् त्यो लिस्ट बनाउनुहोस्।
एकदम सही। आफ्नो आवश्यकता के हो भन्ने प्रष्ट भएपछि, अनि दोस्रो र तेस्रो चरण आउँछ, अनुसन्धान र योग्यता प्रमाणीकरण। यसमा चाहिँ त्यो सामान्य डाइरेक्टरी मात्र हेरेर भएन, अलि उद्योग विशेष स्रोतहरू खोज्नु पर्यो।
जस्तै
नेपाल ब्याङ्कर्स संघ भयो, नेपाल उद्योग परिसंघ सीएनआई, अनि एफएनसीसीआई, नेपाल महिला उद्यमी महासंघ, यिनीहरूबाट जानकारी लिन सकिन्छ। अनि अर्को कुरा, उस्तै खालको नेपाली व्यवसायसँग काम गरेको अनुभव छ कि छैन त्यो हेर्नुपर्छ। जस्तै बिरगन्जको कपडा उद्योगमा काम गरेको अनुभव काठमाडौँको सेवा कम्पनीको लागि त्यति सान्दर्भिक नहुन सक्छ, होइन?
हो, त्यो त हो।
योग्यता प्रमाणित गर्न चाहिँ आइक्यान, नेपाल बार एसोसिएसन, एफएनसीसीआई, अनि विशेष गरी म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल म्यान, उहाँहरूको वेबसाइट पनि छ man.org.np, यस्ता संस्थाहरू मार्फत बुझ्नु पर्यो। अनि सोध्नुहोस् न, नेपालकै नियमबारे कम्पनी ऐन 2063 केही नयाँ परिवर्तन आएको छ कि, आईआरडीको भ्याट नीतिको के छ, राष्ट्र ब्याङ्कको विदेशी लगानी निर्देशनबारे कतिको अपडेटेड हुनुहुन्छ।
ए, हो त।
अनि होसियार हुनुपर्ने संकेत पनि छन् नि, कसैले अवास्तविक समय सीमा दियो, वा सामान्य नेपाली व्यावसायिक आवश्यकता नै बुझेन जस्तो लाग्यो, वा तपाईँको अवस्था नै नबुझी समाधान दिन थाल्यो भने खै त्यहाँ अलि शंका गर्नुपर्छ।
यो त निकै व्यावहारिक कुरा भयो। ल, योग्यता र पृष्ठभूमि जाँचियो, अब पालो आयो अन्तर्वार्ताको। यो त खालि सोध्ने मात्र होइन होला, होइन र?
होइन होइन, यो महत्त्वपूर्ण चरण हो।
गाइडले के भन्छ भने,
वास्तविक नेपाली व्यावसायिक चुनौतीहरूमा आधारित प्रश्न सोध्नुपर्छ रे, जस्तै मनसुनको बेला नगद प्रवाह कसरी मिलाउने वा काठमाडौँबाट बाहिर प्रदेशतिर विस्तार गर्दा के गर्ने।
एकदम राम्रो प्रश्न हो त्यो।
अनि उहाँहरूको सञ्चार क्षमता कस्तो छ त्यो पनि हेर्नु पर्यो। जटिल नियमहरू सरल भाषामा बुझाउन सक्नुहुन्छ कि हुन्न,
त्यो त झनै महत्त्वपूर्ण।
अनि हाम्रोमा त पारिवारिक व्यवसाय धेरै हुन्छन्, त्यसको डाइनामिक्स बुझ्नुहुन्छ कि, भौगोलिक संवेदनशीलता छ कि छैन, मतलब तराई र पहाडको व्यापार गर्ने तरिका फरक हुन्छ नि।
हो नि, त्यो बुझाइ हुनुपर्छ।
अनि उहाँहरूको नेटवर्क कत्तिको छ त्यसले पनि फरक पार्छ होला नि।
निश्चित रूपमा सञ्चार, संस्कृति, बुझाइ, नेटवर्क सब महत्त्वपूर्ण छन्। त्यसपछि आउँछ कार्य सम्पादन र लगानीको मूल्याङ्कनको कुरा। यसमा पनि नेपाल विशेष मापदण्ड नै हेर्नुपर्छ।
कस्तो मापदण्ड?
मूर्त मापदण्ड भन्नाले त राजस्व बढ्यो कि, लागत घट्यो कि, नियम कानून पालना भयो कि भएन, यस्ता कुरा भए। तर अमूर्त मूल्यलाई पनि बिर्सनु भएन, जस्तै निर्णय क्षमता राम्रो भयो कि, जोखिम कम भयो कि।
अनि शुल्क नि कस्तो हुन्छ होला बजारमा?
खै, सामान्यतया प्रति घण्टा रु 2500 देखि 9500 सम्म, अनि परियोजना अनुसार हेर्ने हो भने रु 1.8 लाखदेखि 28 लाखसम्म पनि पर्न सक्छ। यो त विशेषज्ञता र कति जटिल काम छ त्यसमा भर पर्छ।
ए,
लगानीमा कति प्रतिफल आयो आरओआई भनेर हेर्न त एउटा सूत्र छ। ROI = जम्मा फाइदा परामर्शको लागत × 100। अनि फेरि पनि त्यो सांस्कृतिक ज्ञान, स्थानीय चलन, सम्बन्ध बनाउने तरिका, भूगोल, तराई र पहाडको फरक, यी कुरा बुझ्ने मान्छेले साँच्चै फरक पार्न सक्छ।
त्यसो भए यी सबै कुरालाई छोटकरीमा भन्दा, सही परामर्शदाता छान्नु भनेको खर्च मात्रै होइन, यो त एउटा रणनीतिक लगानी रहेछ।
एकदम।
यसका लागि नेपालकै आवश्यकतामा ध्यान दिने, स्थानीय ज्ञान छ कि छैन भनेर हेर्ने, अनि सांस्कृतिक रूपमा मिल्छ कि मिल्दैन भनेर मूल्याङ्कन गर्ने एउटा व्यवस्थित तरिका चाहिने रहेछ। अनि त्यो ठूलो अन्तर्राष्ट्रिय नामको पछि मात्र लाग्ने वा खालि सस्तो खोज्ने गल्ती चाहिँ गर्नु भएन।
हो, जसले अन्तर्राष्ट्रिय तरिका र गहिरो स्थानीय बुझाइलाई मिलाउन सक्छन् नि, त्यस्ता परामर्शदाताले नै वास्तविक प्रतिस्पर्धात्मक फाइदा दिन सक्छन्। उहाँहरू तपाईँको व्यवसायको लागि साँच्चै महत्त्वपूर्ण सम्पत्ति बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि पनि सम्झनुहोस्, एमएर, एफएनसिसिआई, कम्पनी रजिस्ट्रारको कार्यालय, ओसिआर, यी राम्रा स्रोत हुन्।
र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त, जसरी व्यवसायहरू जटिल बन्दै गएका छन्, कतै आजको नेपाली व्यवसायको लागि सबैभन्दा ठूलो जोखिम चाहिँ आवश्यक परेको बेला बाहिरबाट विशेष सल्लाह नखोज्नु पो हो कि? यसमा विचार गरौँ है त।